नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि भोलि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिँदै भोलि नै निर्वाचन चिन्ह पनि वितरण गरिने।
स्विफ्ट ह्याकिङपछि इन्टरनेट ब्याङ्किङ सेवामा सुरक्षा चुनौती थपिँदै नेपालको ब्याङ्किङ सुरक्षालाई अन्तर्राष्ट्रिय दाँजोमा पुर्याउन विज्ञको सुझाव।
एउटा अन्तर्राष्ट्रिय स्तरको चाहिँ ब्याङ्किङ प्रणाली चाहिँ अब लागू गर्नै पर्छ जति नै महँगो परोस्।
प्रहरी महानिरीक्षक अर्याल विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर। बालकृष्ण ढुङ्गेललाई पक्राउ नगरेर सर्वोच्चको आदेश उल्लङ्घन गरेको दावी।
शी जिनपिङको विचारलाई चिनिया कम्युनिस्ट पार्टीको विधानमै उल्लेख गरिने। जिनपिङलाई माओलाई जत्तिकै सम्मान।
र सबैभन्दा धेरै पुरस्कार राशिको ईपीएल क्रिकेट पुस 4 गतेदेखि काठमाडौँमा हुने।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 0556 527 982।
मोबाइल 98550 63 794 98550 50 860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको चुनावका लागि भोलि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुँदैछ। उम्मेद्वारीमाथि दावी विरोध तथा त्यसमाथिको छानबिन सकिएको र भोलि उम्मेद्वारले नाम फिर्ता लिन सक्ने आयोगले जनाएको छ। भोलि बिहान 10 देखि 1 बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएकाले 1 बजेदेखि 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले बताएको छ। भोलि नै 3 बजेपछि उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान गरिने आयोगका प्रवक्ताले जानकारी दिनुभएको छ। प्रतिनिधि सभाका 32 र प्रदेश सभाका 74 सीटका लागि 802 जनाले उम्मेद्वारी दर्ता गरेकोमा नुवाकोटमा प्रदेश सभाका लागि नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका रमेश महत विरूद्ध उजुरी परे पनि त्यसमा उजुरीकर्ताको दावी पुष्टि नभएको प्रवक्ताले बताउनुभयो। महत कृषि विकास बैंकको संचालक समितिको सदस्य रहेकै बेला उम्मेद्वार बनेको भन्दै उजुरी परे पनि उहाँले राजीनामा स्वीकृत भएको पत्र पेश गरेकाले निवेदकको दावी पुष्टि नभएको हो। मंगिर 21 गते चुनाव हुने ठाउँमा भने कार्तिक 16 गते उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
यस्तै निर्वाचन आयोगले आगामी मंगिर 10 र 21 गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावलाई स्वच्छ स्वतन्त्र र मर्यादित बनाउन संचार क्षेत्रलाई आग्रह गरेको छ। चुनावका लागि संचारकर्मीलाई दिइएको प्रशिक्षण कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले नेपालमा संचार माध्यमको भूमिका तथा उत्तरदायित्वबारे पत्रकारलाई पर्याप्त जानकारी रहेको आफूले महसुस गरेको बताउनुभयो। उहाँले पक्षपात नगरी सत्य तथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएको हुँदा लोकतन्त्रको सुदृढीकरणमा संचार क्षेत्रको महत्वपूर्ण भूमिका हुने पनि बताउनुभयो। आयुक्त शर्माले निर्वाचन सम्बन्धी समाचार जिम्मेवारी पूर्ण रूपमा सम्प्रेषण गर्न पनि सहभागीलाई सुझाव दिनुभयो। प्रशिक्षणमा 60 जना पत्रकार सहभागी थिए।
ब्याङ्कको कारोबार प्रणाली ह्याक गरी एनआईसी एसिया ब्याङ्कबाट विदेशी ब्याङ्कमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। ब्याङ्कका अनुसार तिहारमा एनआईसी एसिया ब्याङ्कबाट स्थानान्तरण भएको 40 करोडभन्दा धेरै नेपाली रूपियाँ फिर्ता हुने क्रममा रहेको हो। ब्याङ्कले प्रयोग गर्दै आएको स्विफ्ट प्रणाली ह्याक गरी ह्याकरले 6 देशका 8 ब्याङ्कमा रकम सारेका थिए। राष्ट्र ब्याङ्कका सहप्रवक्ता राजेन्द्र पण्डितले केन्द्रीय ब्याङ्क मार्फत नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल भइरहेको हो। यस ब्याङ्क तथा वित्तीय संस्थाले सूचना प्रविधि तथा प्रणालीगत समस्यालाई विशेष ध्यान दिनुपर्ने देखिएको राष्ट्र ब्याङ्कले जनाएको छ। अहिले 200 देशका 11,000 विभिन्न संस्थाले स्विफ्ट प्रणालीको प्रयोग गर्दै आएका छन्।
स्विफ्ट ह्याक गरी विदेशी ब्याङ्कको खातामा रकम स्थानान्तरण गरिएको विषयले नेपालको ब्याङ्किङ क्षेत्र तरंगित भएको छ। एनआईसी एसिया ब्याङ्कको स्विफ्ट ह्याक गरी 41 लाख अमेरिकी डलर अर्थात 41 करोड़ रूपियाँ भन्दा धेरै नेपाली रूपियाँ विदेशी ब्याङ्कबाट भुक्तानीका लागि अर्डर भएको पुष्टि भएपछि ब्याङ्किङ क्षेत्र तरंगित बनेको हो। यसै विषयमा साथी पीटी लोपचन्दले राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं ब्याङ्कर कृष्ण प्रसाद शर्मालाई ब्याङ्कहरूको तालाचाबी खुकुलो भएकै हो त भनेर सोध्नु भएको छ।
अब यो ब्याङ्कहरू चाहिँ आधुनिक प्रविधिमा प्रवेश गर्दैछन्। हाम्रो सन्दर्भमा हुन त विश्व चाहिँ धेरै नै अगाडि बढिसकेको छ। यसको लागि चाहिँ यो अब स्विफ्ट मार्फत जुन पैसा पठाउँदाखेरि एनआईसी एसियाको केही पैसाहरू अरू अन्य खाताहरूमा गयो भन्ने सूचनाहरू आइरहेको छ। अब यसमा चाहिँ ह्याकरहरूको प्रयोग हो र यसमा चाहिँ ब्याङ्कहरूले अलिकति बढी सुरक्षा गर्नुपर्छ, गरिरहे पनि छन्। नेपालको कमर्सियल ब्याङ्कहरूको सुरक्षा प्रणाली मैले बुझेसम्म चाहिँ तुलनात्मक रूपमा राम्रै छ, तैपनि अन्तर्राष्ट्रिय स्तरको भएन कि। हुन त ह्याकिङ गत वर्ष पनि बङ्गलादेशको सेन्ट्रल ब्याङ्कबाटै पनि करिब 8 करोड 10 लाख बराबरको यस डलर चाहिँ ह्याकिङ भएको हो। त्यत्रो एमाउन्ट त्यहाँबाट पनि भयो र अन्य देशहरूमा पनि भइरहेछ। र यसको लागि चाहिँ के हो भने अब यो समस्याहरू ह्याकरहरू जन्मिराख्छन् यता फ्रडहरू जन्मन्छन्, त्यसको सुरक्षाहरू पनि ब्याङ्कहरूले बनाउँदै इन्टरनेसनल स्ट्यान्डर्डमा अब लानुपर्ने अवस्था छ। र नेपाल चाहिँ अब हामी अलिकति डेभलपिङ कन्ट्री हो र अलिकति हाम्रो अलिक कम थ्रेट छ भन्ने हिसाबले होइन, किनभने ह्याकर त विश्वको जुनसुकै कुनाबाट पनि नेपालको एकाउन्ट चलाउन सक्ने भए हुनाले ऊ चाहिँ वेल इक्विप हुने भए हुनाले र अब हामी चाहिँ अनलाइन ब्याङ्किङ गर्ने अथवा यो इलेक्ट्रोनिक ब्याङ्किङहरू गर्ने भइसकेपछि अब यसको सुरक्षा पक्षलाई चाहिँ एकदम राम्रोसँग हेर्नुपर्छ र हाम्रा सुरक्षा प्रणालीहरू पनि बलियो बनाउनुपर्छ।
ब्याङ्कहरूले चाहिँ यस घटनालाई कसरी लिनुपर्छ? नेपालमा यो पहिलो पटक मात्र यसरी ब्याङ्कको स्विफ्ट नै ह्याक गरेर विदेशबाट पैसा निकाल्ने सम्मको कार्य भएको छ।
यो त ब्याङ्कहरूको लागि ठूलो चुनौतीको कुरा हो, किनभने ब्याङ्क भनेको एउटा विश्वसनीय संस्था हो, विश्वासको आधारमा जनताले कारोबार गरिरहेका हुन्छन्। त्यसले गर्दा यस्तो खालको अवस्था नहुन चाहिँ ब्याङ्क असाध्य सुरक्षित पनि हुनुपर्छ, त्यसको लागि आवश्यक रकम खर्च पनि गर्नुपर्छ, प्रविधि भित्राउन पनि पछि हट्नुहुन्न। तर हाम्रोमा चाहिँ अलिकति प्रविधि र सुरक्षाको पक्षमा अलिकति हामी कमी नै हो कि जस्तो पनि देखिया छ।
स्विफ्ट ह्याक गरेर पैसा बाहिरियो भन्ने कुराले कतिपय निक्षेपकर्ताहरू पनि सशंकित छन्, यसले निक्षेपकर्तालाई चाहिँ कस्तो असर पार्छ?
अहिलेको यो स्विफ्टबाट भएको घटना चाहिँमा त ब्याङ्कको पैसा गएको छ, निक्षेपकर्ताको पैसा त सुरक्षितै छ, र भोलि गएर ब्याङ्कको ठुलै पैसा गयो भने त निक्षेपकर्तालाई ब्याङ्कले पनि फिर्ता गर्न नसक्ला, ती कुरा पनि आउँछन्। तर के हो भने यो चाहिँ ब्याङ्कको जिम्मेवारी हो, निक्षेपकर्तालाई पैसा फिर्ता गर्ने ब्याङ्कको हो। त्यसो भएको हुनाले यदि निक्षेपकर्ताले आफ्नो आफूले पैसा झिक्या छैन, ह्याकिङ भयो, केही भयो, अथवा उसको अनुमति बिना नै उसको खाताहरूमा केही गरिया छ भनेदेखि त्यो चाहिँ ब्याङ्कको जिम्मेवारी हुन्छ र ब्याङ्कले त्यस्तो भुक्तानी गरेका पनि छन्।
चुनौतीलाई चाहिँ सामना गर्नका लागि ब्याङ्क तथा वित्तीय संस्थाहरूले के कस्ता उपायहरू अपनाउनु पर्छ?
इन्टरनेसनल स्ट्यान्डर्डको चाहिँ कर्मचारीलाई तालिम दिन पर्यो, किनभने यो नेपालको मात्रै नेपालीहरूले मात्रै ह्याक गरे होइन, होइन विदेशमा बस्ने मान्छेहरूले पनि ह्याक गर्न सक्छ र वेल इक्विप भएका मान्छेहरू पनि ह्याकर हुन सक्ने भए हुनाले हामी चाहिँ अब हाम्रो चाहिँ कन्ट्रीको अवस्थाको ब्याङ्किङ हेरेर होइन कि इन्टरनेसनल लेभलमै हाम्रो ब्याङ्किङलाई चाहिँ उचाल्नु पर्यो सफ्टवेयरमा, यसलाई अपरेसनल रिस्कमा चाहिँ यसको मेजर रिस्कमा चाहिँ यो सिस्टम रिस्कलाई राख्नु पर्यो र त्यसको लागि चाहिँ कर्मचारीहरूलाई तालिम दिनु पर्यो, अपडेट गराइराख्नु पर्यो, ब्याङ्कर एसोसिएसनले पनि बेला बेलामा यसको मोनिटरिङ गर्ने छलफलहरू गर्नु पर्यो, कहाँ कस्ता घटनाहरू घटिरहेछन् सियरिङहरू गर्नु पर्यो र जो ब्याङ्कभित्र भएको घटना चाहिँ आफ्नो नियमन निकाय नेपाल राष्ट्र ब्याङ्क र यसलाई इन्भेस्टिगेसन गर्ने अथोरिटी नेपाल प्रहरी यिनीहरूलाई चाहिँ सूचना पनि दिएर सियरिङ गरेर टाइमली चाहिँ डिटेक्ट गरेर मान्छे आइडेन्टिफाई गर्ने पत्ता लगाइहाल्ने र प्रिभेन्सन मेजर्सहरू पनि अरू देशहरूमा के कस्ता घटनाहरू घटिरहेछन् ती चाहिँ सूचनाहरू प्रभाव भइरहेको हुन्छ विभिन्न सञ्चार माध्यममा, त्यसलाई अध्ययन गरेर पनि आफ्नो सिस्टममा आफूले के प्रोटेक्सन गर्न सकिन्छ, आफ्नो ल्याप्सेसहरू के छ, त्यसमा चाहिँ हरेक ब्याङ्कहरूले सुरक्षित चाहिँ हुनुपर्छ।
राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्मा ब्याङ्कहरूको स्विफ्ट ह्याकिङपछि इन्टरनेट ब्याङ्किङ सेवामा थपिँदै गएको सुरक्षा चुनौती र यसबाट जोगिने विषयमा जानकारी दिँदै हुनुहुन्थ्यो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि भोलि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिँदै स्विफ्ट ह्याकिङपछि इन्टरनेट ब्याङ्किङ सेवामा सुरक्षा चुनौती थपियो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, ज्यान मुद्दामा दोषी ठहरिएका माओवादी नेता बालकृष्ण ढुङ्गेलाई पक्राउ नगरेर सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्याल विरूद्ध सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ। सर्वोच्च अदालतले 2066 साल पुष 19 गते सर्वस्वसहित जन्मकैदको फैसला गरे पनि त्यसको कार्यान्वयन नभएपछि सर्वोच्च अदालतले गएको चैत 31 गते 7 दिनभित्र बालकृष्ण ढुङ्गेललाई पक्राउ गरेर जेल चलान गर्न आदेश दिएको थियो। तर अहिलेसम्म ढुङ्गेल पक्राउ नपरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गराउनु भएको हो। निवेदनमा प्रहरी महानिरीक्षक अर्याललाई अदालतमा तत्काल उपस्थिति गराई कानून बमोजिम 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना गर्न माग गरिएको छ। साथै निवेदनमा ढुङ्गेललाई पक्राउ गर्न नेपाल प्रहरीभित्र उच्च स्तरीय टास्क फोर्स गठनको पनि आदेशको माग गरिएको छ।
छठ पर्वको दोस्रो दिन आज विशेष गरी तराई क्षेत्रमा नहाय खायो मनाइँदैछ। कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठमा आज व्रतालुले शुद्ध भएर भोजन गर्छन्। हिजो पहिलो दिन व्रतालुले निरामिष भोजन अर्थात अरवा अरवाइन ग्रहण गरेपछि यस वर्षको छठ पर्व शुरू भएको हो। भोलि बेलुकी घर घरमा खीर चढाएर खरना मनाउने गरिन्छ। पर्सि बेलुकी व्रतालुले फलफूल, मिठाई, ठेकुवा, भुसवा लगायत पूजा सामग्री सहित नजिकै रहेको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ अन्तर्गतको सझिया पर्व मनाउनेछन्। आउँदो शुक्रबार बिहानै उदाउँदो सूर्यलाई पुनः बिहानी पखको अर्घ्य दिएर छठ पर्व समापन गरिन्छ। छठको अवसरमा सरकारले पर्सि सार्वजनिक बिदा दिएको छ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका छ पुरानो थिमीमा श्रीमतीले श्रीमानको आगो लगाएर हत्या गरेकी छन्। सिन्धुपाल्चोक सिपामङ्खा घर भई पुरानो थिमीमा बस्दै आएकी गीता नेपालले कोठामा आगो लगाएर श्रीमान विदुर नेपालको हत्या गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकी गीताले कान्छी श्रीमती ल्याएर आफूलाई बेवास्ता गरेको रिसमा कोठामा थुनेर आगो लगाएको बयान दिएको प्रहरीले जनाएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओ युवराज भूषालले 3 महिनामा प्रभावकारी रूपमा काम गरेर देखाउने बताउनु भएको छ। आफ्नो कार्यालय सिंहदरबारमा पदबहाली गर्दै उहाँले माघ 2 गते अर्थात भूकम्प सुरक्षा दिवसका दिनसम्म प्रभावितका आँसु पुछ्ने गरी महत्वपूर्ण काम गरेर देखाउने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले आउँदो वर्षा शुरू हुनु अघि नै सबै प्रभावितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउने पनि बताउनुभयो। कानून निर्माण र व्यावहारिक कठिनाईका कारण भूकम्प प्रभावितका घर पुनर्निर्माणमा ढिलाइ भएको बताउँदै सीईओ भूषालले पुरातात्विक संरचनाको पुनर्निर्माणमा विशेष ध्यान दिने पनि बताउनु भएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको प्राधिकरणमा यसअघि नियुक्त भएका 3 जना सीईओले पनि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए पनि पुनर्निर्माणको काम भने एकदमै सुस्त गतिमा मात्रै अघि बढ़िरहेको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछिको पुनर्निर्माणमा भूकम्प प्रतिरोधात्मक र सुरक्षित बस्ती विकासमा जोड़ दिनुपर्ने बताउनु भएको छ। ज्यापू समाजद्वारा निर्मित ज्यापू संग्रहालयको ललितपुरमा उद्घाटन गर्दै उहाँले परम्परागत शैली झल्किने किसिमको भौतिक निर्माण गर्नुका साथै भूकम्प प्रतिरोधात्मक र सुरक्षित बस्ती बनाउन सबै लाग्नुपर्ने बताउनुभयो।
झण्डै दुई दशकदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थल सञ्चालनका लागि अहिले तीव्र गतिमा काम भइरहेको छ। सुदूरपश्चिमको पहाड़ी सात जिल्ला मध्य अहिले अछामको साफे बगर र बैतडीको पाटन विमानस्थलमा काम भइरहेको हो। थप जानकारी सहित बैतडीबाट इन्द्र सडा खड्काको रिपोर्ट।
बैतडीको पाटनमा रहेको विमानस्थललाई 2075 असार मसान्तभित्र कालो पत्री गर्ने लक्ष्यसहित काम तीव्र गतिमा भइरहेको छ। पाटन विमानस्थल स्तर उन्नतिका काम शुरू भएसँगै यहाँका बासिन्दा खुशी भएका छन्। लामो दूरीको यात्रा गरी धनगढ़ी पुगेर त्यहाँबाट जहाज चढी काठमाडौँ पुग्न दुई दिन लाग्छ। बैतडीमै विमानस्थल सञ्चालन भएमा एक दिनमै काठमाडौँ पुग्दा धेरै सजिलो हुने बताउनुहुन्छ पाटन नगरपालिका कलतडीका मदन राज भट्ट।
एकदमै खुसी लागेको छ होइन। अब विगत 10-15 वर्षदेखि बन्द रहेको जुन पाटन विमानस्थल थियो, यात्रु हुँदा हुँदै पनि धनगढी गएर जुन शास्ति भोग्नु परेको थियो, कहिले प्लेन नै त्यहाँ पनि नपाउने, टिकट काट्नुको लागि समेत समस्या हुने भएकोले अबको दिनमा हामी बिहान खाना खाएर बेलुकाको खाना खान काठमाडौँ पुग्न सक्ने भयो। एकदमै राम्रो, खुसी लागेको छ।
विमानस्थल झण्डै 13 करोड रुपियाँको लागतमा 580 मिटर लम्बाई, 20 मिटर चौडाई क्षेत्रफलमा कालो पत्री गरिने भएको छ। निर्माणको काम गरिरहेको गालवा चेङमेला जगदम्बा जेभीका प्रतिनिधि दानसिंह रावल।
अहिले कटिङको काम पनि काम भइरहेको छ, चल्ला छ, कटिङको काम चल्ला छ। अब असारको म सिद्ध्याउनुपर्ने हो कालोपत्री गरी, उग्र गतिमा चलाएको छ अहिले काम, हामी सिद्ध्याउँछौँ।
पाटन विमानस्थल कालोपत्री भएर सञ्चालन भएमा यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुने धेरैले आशा गरेका छन्। विमानस्थल सञ्चालन भएमा अध्ययन गर्नका लागि यस क्षेत्रमा आउने विज्ञहरूलाई समेत सजिलो हुने बताउनुहुन्छ पत्रकार लक्ष्मी दत्त पाण्डे।
धार्मिक पर्यटनसित सम्बन्धित जो कुराहरू छन् का साथसाथै अध्ययन अनुसन्धानमा संलग्न विज्ञहरूको टोली यहाँ सजिलै राजधानीबाट सजिलै हाम्रो जिल्लामा आउन सक्छ र यहाँको पर्यटन व्यवसाय फस्टाउने देखिन्छ।
विमानस्थल सञ्चालन भएमा भारतीय पर्यटक समेत आउने पाटन नगरपालिका कलतरीका मदन राज भट्ट बताउनुहुन्छ।
प्लेन चलेपछि अब विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरू जिल्लामा भेटिन्छन्। यहाँ भएका जस्तै पत्ताल, भुवनेश्वर, औला केदार, ग्वाल लेकदेखि लिएर विभिन्न जुन धार्मिक स्थलहरू छन् त्यसको लागि पनि धार्मिक पर्यटकका साथै बैतडी जिल्ला भारतसँग सिमाना जोडिएको जिल्ला पनि भएकोले यहाँबाट पिथौरागढ लगायतका कुमाउँ क्षेत्रका विभिन्न स्थानहरूमा जानको लागि पनि अन्य अन्य क्षेत्रका मानिसहरू र भारतका विदेशी पर्यटकहरू पनि यहाँ भेट्न सक्ने ठूलो सम्भावना देखेको छु मैले।
झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थल सञ्चालनको लागि काम शुरू हुनु आफैमा खुसीको कुरा हो। तोकिएकै समयमा पाटन विमानस्थललाई कालो पत्रे गरेमा यहाँका बासिन्दालाई निकै सजिलो हुने थियो।
अब फेरि खबरकै सिलसिला। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता समृद्ध बनाउन हिमाल, पहाड़ र तराईको एकता जरूरी रहेको बताउनु भएको छ। आफ्नो निवास लाजिमपाटमा आज राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध नेता र कार्यकर्ता पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी केन्द्र देशको एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी भएको दावी गर्नुभयो। देशको आर्थिक समृद्धि र विकासका लागि वामपन्थी शक्तिबीचको सहकार्य र एकता प्रक्रिया अघि बढ़ाएको भन्दै उहाँले तराई मधेसमा स्थापित नेता तथा कार्यकर्ताको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको बताउनुभयो।
नेपाल विद्युत प्राधिकरणका प्राविधिक जयराम नेउपाने सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिकामा रहेको विद्युत प्राधिकरणको नोलाइट शाखाका प्राविधिक नेउपानेलाई सेवाग्राहीसँग लिएको 9,000 रुपियाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। सेवाग्राहीसँग मिटर जडान गर्न घुस मागेको सूचनाको आधारमा छापा मार्दा नेउपानेलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरका निमित्त प्रमुख नारायण दत्त उपाध्यायले जानकारी दिनुभयो।
हुम्लामा दृष्टिविहीन बालबालिकाले देउसी भैलो खेलेर भवन निर्माण गर्न थालेका छन्। हिमाली शिक्षा र विकास हेड नेपाल हुम्लाले जिल्लाभरका दृष्टिविहीन बालबालिका र अपाङ्गता भएका बालबालिकाका लागि देउसी भैलोबाट संकलन भएको रकमले भवन निर्माण गर्न शुरू गरिएको संस्थाका कार्यकारी निर्देशक छिटुप लामाले जानकारी दिनुभयो। देउसी भैलो खेलेर बालबालिकाले 6,05,625 रुपियाँ संकलन गरेका थिए।
एमालेको विद्यार्थी संगठन अनेरा सबयुका नेताले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डाक्टर राजेन्द्र राज वाग्लेलाई कार्यकक्षमै थुनेका छन्। जुम्लाका अनेरा सचिव भरत रावत लगायतले आफ्ना माग पूरा नगरेको भन्दै उपकुलपति वाग्लेलाई कार्यकक्षमा थुनेका हुन्। प्रतिष्ठानले असोज 21 गते लिएको परीक्षा खारेज गर्नुपर्ने उहाँहरूको माग छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मलेसियामा भएको बस दुर्घटनामा 3 नेपाली घाइते भएका छन्। उनीहरूको पहिचान हुन बाँकी रहेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ। नेपाली र इण्डोनेसियाली कामदार चढेको बसलाई अर्को बसले ठक्कर दिँदा 8 महिला कामदारको ज्यान गएको र 33 घाइते भएको मलेसियाको अनलाइन पत्रिका मलेसिया किनीले जनाएको छ।
3 पहिले नै पूर्ण साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै 100 बालबालिका शिक्षाबाट वञ्चित रहेको पाइएको छ। झण्डै 42,000 बालबालिका रहेकोमा झण्डै 2% अझै पनि शिक्षाबाट वञ्चित रहेको नवलपरासीका जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ। कार्यालयका अनुसार पहाड़ी र सीमावर्ती क्षेत्रमा विद्यालयको पहुँचभन्दा बाहिर रहेका बाल बालिकाको संख्या धेरै पाइएको छ।
शेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ। हिजो 3 घटेको शेयर बजार आज 0.6 घटेर 1567.64 अंकमा पुगेको हो। बीमा उत्पादन र अन्य बाहेकका सबै समूह घटेको दिन आज सबैभन्दा धेरै जलविद्युत समूह 19 घटेको छ। ब्याङ्किङ समूह 9 र ओह्रालो लागेको दिन अन्य समूह झण्डै 42 र बीमा समूह झण्डै 20 बढेको छ। आज मल्टिपर्पज फाइनान्स कम्पनीका शेयर लगानीकर्ताले झण्डै 10% कमाएका छन्। नेप्से घटे पनि आज कारोबार रकम भने हिजोको भन्दा झण्डै 7 करोडले बढेको छ।
रोल्पाका सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारका लागि खोटो आमदानीको राम्रो स्रोत बनेको छ। जिल्लाबाट वर्षेनी करोडौं रूपियाँको खोटो बिक्री हुने भएकाले त्यसबाट सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारले फाइदा लिइरहेका छन्। गएको आर्थिक वर्षमा रोल्पाबाट निकासी भएको 25 लाख भन्दा धेरै खोटो बिक्री भएको र यसबाट सामुदायिक वन उपभोक्ता समूहको खातामा 2,60,41,049 रूपियाँ जम्मा भएको जिल्ला वन कार्यालयले जनाएको छ।
मेयर, उपमेयर र वडाध्यक्ष बीचको विवादले रोकिएको नेपालगंज उपमहानगरपालिकाको नगरसभा कार्तिक 22 हुने भएको छ। नेपालगंज उपमहानगरपालिकाको बोर्ड बैठकले आजदेखि सबै वडा भेला गरेर बजेट नीति र कार्यक्रम तय गर्ने र 22 नगरसभा गर्ने निर्णय गरेको थियो। उपमहानगरपालिका मेयर धवल शमशेर राणाले उपमहानगरपालिकामा धेरै बजेट राखेर थोरै मात्रै वाडामा पठाउने तयारी गरेपछि सबै वाडा अध्यक्षले विरोध गरेर नगरसभा हुन दिएका थिएनन्।
रूपन्देहीमा जुवा खेलेको आरोपमा प्रहरी सहित 9 पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान गोपीकृष्ण नेपाल सहित बुटवलको देवीनगरमा 4 र तिलोत्तमा नगरपालिका 3 सीमा नगरबाट 5 पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट देवीनगरबाट 57,000 र सीमानगरबाट 374,000 रूपियाँ बरामद भएको छ।
बर्दियाको कोठियाघाटमा पौडी खेल्ने क्रममा सुर्खेत वीरेन्द्रनगरका मुकेश ढल्का बेपत्ता हुनु भएको छ। कोठियाघाटमा नुहाउने क्रममा बेपत्ता भएका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ,
नागरिकतामा जन्ममिति मिलाइदिन घुस खाने तीनजना नासु पक्राउ परेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा दीपक कुवर प्रश्न गर्नुहुन्छ। भ्रष्टाचार र भ्रष्टाचारीले देश खाइसके त सरकार, के तिमी आँखा नदेख्ने अनि कान नसुन्ने भएको हो? यदि देख्छौ र सुन्छौ भने खुलेआम घुस माग्ने यस्ता कर्मचारीलाई हदैसम्मको कार्यवाही गर।
यसै विषयमा गणेश प्रसाद हुजदारले फेसबुकमा लेख्नु भएको छ, विद्युत प्राधिकरण, मालपोत, नापी आदि विभिन्न कार्यालयका कर्मचारी घुस लिँदा लिँदै अख्तियारले पक्राउ गरेको खबर दिनहुँ जस्तो सुनिन्छ। तर अख्तियारले पक्राउ गरेका घटना बाहिर आए पनि भ्रष्टाचारमा कमी नआउनुको कारण चाहिँ के होला सरकार?
लालबाबु ठग्ने दलाललाई गाउँले र प्रहरीले पनि तह लगाउन सकेनन् भन्ने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा विक्रम अर्पण मगरले लेख्नु भएको छ। म्यानपावरबाट ठगिएका लालबहादुर शाह एउटा उदाहरण मात्रै हुन्। ठगिएका सर्वसाधारण नेपालीले प्रमाण पेश गर्दा समेत क्षतिपूर्तिबाट वञ्चित हुन्छन्। वैदेशिक रोजगार सम्बन्धी कानून कडाईका साथ कार्यान्वयन नभएसम्म नेपालीले नेपाली ठग्ने क्रम रोकिन्छ जस्तो मलाई त लाग्दैन।
तिहारमा भारतबाट 125 करोड़को सयपत्री फूल ल्याएको खबर पढेर इलामबाट रोशन राईले अनुरोध गर्नुभएको छ, व्यापारी नेपालकै गाउँ गाउँमा छिर्नु पर्यो। अब उहाँ भन्नुहुन्छ, इलामको मेची लोकमार्ग खण्डको गाउँहरूमा फूलको उत्पादन अत्याधिक हुन्छ, तर यहाँका किसानले बजार पाएका छैनन्, बिक्री नभएर वर्षेनी फूल कुहिएर जान्छ।
अनि दीपक प्रधानले उज्यालोको फेसबुकमा पुननिर्माण प्राधिकरणलाई प्रश्न गर्नु भएको छ। उहाँ भन्नुहुन्छ, म भूकम्प पीड़ितले सरकारबाट पाउने आर्थिक सहायताका लागि कतिन्जेल कुर्नुपर्ने हो? कतिवटा जाडो पालमुनी काट्नु, आफूलाई मन लागेको घर पनि बनाउन नपाइने, अनि इन्जिनियरको सुझाव अनुसार घर बनाउँदा निकै झन्झट। बेलैमा आर्थिक सहायता दिए त मापदण्ड अनुसारकै घर बनाएर यो जाडोमा न्यानो घरमा बस्न पाइन्थ्यो नि।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू, सञ्जिता देवकोटा र सुजाता खत्री मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो नेपाल दर्पणमा। अब विदेशका खबर। चीनमा राष्ट्रपति शी जिनपिङको विचारधारालाई पार्टीको विधानमै उल्लेख गरिने भएको छ। एक हप्तादेखि चलिरहेको चिनिया कम्युनिष्ट पार्टीको भेलामा विधानमै शी जिनपिङ विचारधारा लेख्ने कुरा सर्वसम्मतिले पारित भएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। संविधानमा शीलाई चीनका पहिलो कम्युनिष्ट नेता तथा संस्थापक माओ त्से-तुङकै बराबरीको दर्जा दिइने समेत खबरमा उल्लेख गरिएको छ। सँगै चिनिया नागरिक, विद्यालयका बालबालिका, सरकारी कर्मचारी र कम्युनिष्ट पार्टीका 9 करोड़ सदस्यले शी जिनपिङको विचार पढ्नेछन्। साथै शी जिनपिङको विचारसँगै चिनिया समाजवादी युग शुरू भएको मानिएको छ। चीनले शीको युगलाई आधुनिक चीनको तेस्रो अध्याय शुरू भएको बताएको छ। चीनमा यसअघि माओ त्से-तुङ र देओ सियापियोङलाई मात्रै संविधानमा उल्लेख गरिएको थियो।
म्यानमारमा अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायमाथि क्रूर व्यवहार देखाएको भन्दै अमेरिकाले म्यानमारलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर म्यानमारको रखाइन प्रान्तमा बस्दै आएका रोहिङ्ग्या समुदायमाथि भएको अत्याचारप्रति गहिरो चिन्ता व्यक्त गर्दै प्रतिबन्ध लगाउने जनाएको हो। अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले रोहिङ्ग्या मुसलमानमाथि अत्याचार हुनुमा सेना दोषी रहेको बताउनु भएको छ। सैन्य अत्याचारपछि म्यानमारमा रहेका रोहिङ्ग्या समुदाय बंगलादेशमा पलायन हुन थालेका छन्। बंगलादेशमा झण्डै 10 लाख रोहिङ्ग्या प्रवेश गरिसकेका छन्।
अब केही खेल खबर। सबैभन्दा धेरै पुरस्कार राशिको घरेलु क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग ईपीएलको दोस्रो संस्करण पुष 4 गतेदेखि काठमाडौँमा हुने भएको छ। कीर्तिपुरमा हुने प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा 12 दिनसम्म सञ्चालन हुने आयोजक ईपीएल प्रालीले जनाएको छ। प्रतियोगितामा 6 टीमले खेल्ने यसअघि नै तय भइसकेको छ। ईपीएलका लागि हिजो काठमाडौँमा खेलाड़ीको बोल कबोल गरिएको थियो। यस्तै ईपीएल प्राली र नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स बीच 1 वर्षको लागि प्रायोजन सम्झौता भएको छ। ईपीएलका म्यान अफ द सिरिजलाई टीभीएसको एउटा मोटरसाइकल पुरस्कार स्वरूप दिइने छ भने प्रायोजनको आधिकारिक रकम भने खुलाइएको छैन। ईपीएलको विजेताले अहिलेसम्मकै धेरै अर्थात 21 लाख रूपियाँ पुरस्कार पाउनेछ।
र वेस्ट इण्डिजसँगको पहिलो टेस्टमा 434 रनको लक्ष्य पछ्याइरहेको जिम्बावेले खराब प्रदर्शन गरेको छ। पहिलो पालीमा 160 रनको अग्रता लिएको वेस्ट इण्डिजले दोस्रो पालीमा 373 रन बनाएपछि जिम्बावेले 434 रनको लक्ष्य पाएको हो। पहिलो पालीमा वेस्ट इण्डिजले 219 तथा जिम्बावेले 159 रन बनाएका थिए। चौथो दिनको खेल चल्दै गर्दा जिम्बावेले 7 विकेट गुमाएर 250 रन बनाएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि भोलि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिँदै भोलि नै चुनाव चिन्ह पनि वितरण गरिने।
स्विफ्ट ह्याकिङपछि इन्टरनेट ब्याङ्किङ सेवामा सुरक्षा चुनौती थपिँदै नेपालको ब्याङ्किङ सुरक्षालाई अन्तर्राष्ट्रिय दाँजोमा पुर्याउन विज्ञको सुझाव।
प्रहरी महानिरीक्षक अर्याल विरूद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर, बालकृष्ण ढुङ्गेललाई पक्राउ नगरेर सर्वोच्चको आदेश उल्लङ्घन गरेको दावी।
सी जिनपिङको विचारधारालाई चिनिया कम्युनिस्ट पार्टीको विधानमै उल्लेख गरिने, जिनपिङलाई माओलाई जत्तिकै सम्मान।
र सबैभन्दा धेरै पुरस्कार राशिको ईपीएल क्रिकेट पुस 4 गतेदेखि काठमाडौँमा हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।